السلام علیکم ورحمۃ اللہ وبرکاتہ. تفسیر سورۃ الانعام آیہ نمبر 136. نحمدہ ونصلی علی رسولہ الکریم اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی اللہم ارنی الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابہ آمین یا رب العالمین. جیسے کہ ہم نے لاسٹ ٹائم پیج کا ہاف کیا تھا اور یہاں سے ایک دوسرا ٹاپک شروع ہو رہا تھا, تو ہم نے سوچا تھا کہ ہم نیکسٹ کلاس میں لیں گے. یہاں سے جو ٹاپک شروع ہو رہا ہے, یہاں پر اللہ تعالیٰ نے مشرکین کی اس بیماری کا ذکر کیا ہے کہ جو وہ اللہ تعالیٰ کے ساتھ شریک ٹھہرانے کے لیے جو جوازات وہ پیش کرتے تھے, یعنی اپنے آپ کو وہ صحیح سمجھتے تھے کہ نعوذ باللہ اگر ہم اللہ تعالیٰ کے ساتھ کسی کو شریک قرار دے رہے ہیں تو اس کا کوئی ایک ریزن ہے, وہ بتاتے تھے. ان کے نزدیک وہ ریزن صحیح تھا, لیکن ہم جانتے ہیں کہ کوئی بھی قسم کا ریزن صحیح نہیں ہو سکتا کہ اللہ تعالیٰ کی ذات کے ساتھ آپ کسی کو شریک نہیں کر سکتے, نہ اس کے اختیارات میں اور نہ ہی اس کے اسماء و صفات میں. اللہ سبحانہ وتعالیٰ احد ہے, الصمد ہے, لم یلد ولم یولد ہے, دعاؤں کا سننے والا بھی وہی ہے, سب کچھ عطا کرنے والا بھی وہی ہے, اسی کے اچھے نام اور اچھے صفات ہیں, تمام صفات کا وہ مالک ہے جو اس نے خود اپنے آپ کے لیے چنی ہے, اور اللہ سبحانہ و تعالی کے اختیارات میں کوئی اس کا شریک نہیں ہو سکتا. تو یہاں پر ہم دیکھتے ہیں کہ مشرکین مکہ یا جو بھی دوسرے یعنی آس پاس کے علاقوں کے یا پوری دنیا میں جہاں پر بھی جو مشرکین بستے ہیں وہ کیا کرتے تھے یا وہ کیا ریزن دیا کرتے تھے اور کیوں وہ اللہ تعالیٰ کے ساتھ دوسروں کو شریک ٹھہراتے تھے اور کیسے ان کو نذرانے چڑھاتے تھے اور اس کے پیچھے ان کا کانسیپٹ کیا تھا, اسی کو ہم دیکھیں گے آج. اللہ تعالیٰ نے قرآن میں ان کے بارے میں کھول کر یہ بات بیان فرما دی ہے. اعوذ باللہ من الشیطان الرجیم. وجعلوا للہ مما ذرأ من الحرث والأنعام نصیبا فقالوا هذا للہ بزعمهم وهذا لشركائنا فما كان لشركائهم فلا يصل الى الله وما كان لله فهو يصل الى شركائهم ساء ما يحكمون. وجعلوا اور ٹھہرایا انہوں نے للہ اللہ کے لیے مما اس میں سے جو ذرا من الحرث جو پیدا کی اس نے کھیتی والانعام اور چوپائے نصیبا ایک حصہ. فقالوا پس کہا ھذا یہ للہ اللہ کے لیے ہے بزعمہم ان کے خیال کے مطابق وہذا اور یہ یعنی حصہ لشرکائنا ہمارے دیوتاؤں کے لیے ہے. فما کانا تو جو یعنی جو حصہ ہے لشرکائہم ان کے دیوتاؤں کا فلا پس وہ نہیں یسلو الی اللہ پہنچتا اللہ کی طرف. وما کانا اور جو حصہ ہے للہ اللہ کا فہوا یسلو تو وہ پہنچ جاتا ہے الی طرف شرکائہم ان کے دیوتاؤں کی. ساء برا ہے ما یحکمون جو وہ فیصلہ کرتے ہیں. لا حول ولا قوۃ الا باللہ. آپ دیکھیں کہ ان کی سوچ کے مطابق یا انہوں نے خود ساختہ ہی تمام ڈیسیجنز لے لیے تھے اور خود ہی فیصلے کر رہے تھے, خود ہی ڈیسیجن لے رہے تھے اور خود ہی سب کچھ ڈیسائیڈ کر رہے تھے. روانی والا ترجمہ دیکھیے. اور جو کھیتی اور مویشی اللہ نے پیدا کیے تھے ان لوگوں نے ان چیزوں میں اللہ کے سوا دوسروں کا بھی حصہ مقرر کر دیا اور اپنے گمان باطل سے یوں کہتے ہیں یعنی جھوٹ کے گمان کے حساب سے کہتے ہیں کہ یہ حصہ تو اللہ کا ہے اور یہ ہمارے شریکوں کا ہے. اب جو حصہ ان کے شریکوں کا ہوتا وہ تو اللہ کے حصے میں شامل نہ ہو سکتا تھا اور جو حصہ اللہ کا ہوتا وہ ان کے شریکوں کے حصے میں شامل ہو سکتا تھا. کتنا برا فیصلہ کرتے تھے یہ لوگ. لا حول ولا قوۃ الا باللہ. آپ سوچیں, اب یہاں پر آپ دیکھیں کہ جو شرک کرنے والوں کی ناانصافیاں اور نادانی بھی کہہ سکتے, بے وقوفی بھی کہہ سکتے ہیں کہ جو وہ چڑھاوے چڑھاتے تھے یا اللہ کے نام سے جو یا اللہ کے نام کے خاطر وہ جو نکالتے تھے تو کیسے اس میں انہوں نے خود اپنا حصہ بھی رکھ لیا تھا یا اپنے دیوتاؤں کا حصہ رکھ لیا تھا. تو مشرکین نے صدقہ اور خیرات کرتے وقت اللہ کا حصہ الگ مقرر کر رکھا تھا اور اپنے بتوں یا دیوی دیوتاؤں کا الگ. پہلی بات تو آپ دیکھیں کہ ان کا ظلم یہ تھا کہ اس بات کے اعتراف کے باوجود کہ ان کی کھیتی اور مویشی یعنی جو کھیتیاں ہیں پیداوار ہے یا جو جانور ہیں ان کا خالق صرف اللہ تعالیٰ ہے, لیکن اس کے باوجود انہوں نے اللہ کے اس साथ दूसरों को भी उसका हिस्सेदार बना दिया। और दूसरा जुल्म यह था कि वो अपने वहमो गुमान की बिना पर खुद ही उसकी तशरी करने बैठ गए। उनका जो झूठा जौम था यानी बातिल नजरिया जो था, वो क्या था कि हम अल्लाह का हिस्सा तो इसलिए निकालते हैं कि हमारी खेती और मवेशियों को पैदा करने वाला वही है, और दूसरे माबूदों यानी देवी देवताओं, फरिश्तों, सितारों की अरवाह और पहले बुजुर्गों की रूहों का हिस्सा इसलिए निकालते हैं कि जो कुछ उन्हें मिल रहा है उन्हीं के नजर करम की वजह से मिल रहा है। यानी अल्लाह ताला को पैदा करने वाला तो मानते थे, लेकिन कहते थे कि किसकी वजह से मिल रहा है हमको ये सब, ये देवी देवताओं की वजह से, उनकी रूहों की वजह से, लाहौल वाला कौतला। यानी एक तरह से देखा जाए तो वो उन्हें अपने नफा और नुकसान का मालिक समझते थे, यानी अपनी देवी देवताओं को, और इस वजह से उनका हिस्सा निकालते थे। और यही चीज दरअसल शिर्क है। आज आप बताइए, आज क्या होता है जो हमारी नजरों नियाज कराई जाती है, चढ़ाए जाते हैं चादरें वगैरह, जो भी कुछ होता है, वो जो बड़े बूढ़ों की नियाज कहते हैं या 11वीं की नियाज कहते हैं, क्या कहते हैं, रूहें वापस आती हैं और उनका हिस्सा निकालना जरूरी है। एक्चुअली यही शिर्क है असल में। तो इस शक्ल में कि अगर अल्लाह के नाम पर कुछ दिया भी जाए तो कतान अल्लाह के यहां मकबूल नहीं होता, जैसे कि हदीस से वाज़ह है, अबू हुरैरा इसके रावी है कि रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मैं अपने हिस्सेदारों की निस्बत अपना हिस्सा लेने से बेनियाज हूं। जिस शख्स ने ऐसा अमल किया जिसने मेरे साथ गैर को हिस्सेदार बनाया, तो मैं उस साहिब अमल और उस अमल दोनों को ही छोड़ देता हूँ। ये मतलब हदीस कुदसी है, सही मुस्लिम और सही बुखारी, मुत्तफ़क़ुन अलैह हदीस है। अब आप सोचें इससे क्या पता चलता है कि अल्लाह ताला को ऐसा हिस्सा कबूल ही नहीं है जिसमें उसके साथ किसी को शरीक ठहराया जाए या हिस्सेदारों का भी हिस्सा निकाला जाए। जो कुछ है किसके लिए है, अल्लाह के लिए है, और अल्लाह ने ही दिया है तो अल्लाह के रास्ते में हम देते हैं। तो एक्चुअली यहाँ पर अल्लाह ताला ने जो रसूल अकरम की तकजीब करते थे उनके बारे में, उनके उन मुशरिकीन के बारे में, उनकी बेवकूफी और उनकी कम अकली जो इंतहा को पहुंची हुई थी, ये उनकी जहालत के बारे में अल्लाह ताला ने यहाँ पर हमको आगाह फरमाया। और वो जो खुराफात किया करते थे उसका जिक्र यहाँ पर किया, क्योंकि ये सब गुमराही थी, सरासर गुमराही थी, तो वार्न किया गया यहाँ पर। और अहले ईमान को इससे बचने की ताकीद की गई है असल में कि उन बेवकूफों की तरह तुम हक की मुखालफत ना करना, गुमराही में ना पड़ जाना, जो अंबिया और रसूल लेकर आए हैं उसमें मिलावट ना कर देना, क्योंकि हक में मिलावट करना यानी अल्लाह ताला को जो दर्जा देने की बजाय बुतों को दर्जा दे देना या बुतों को अल्लाह ताला का शरीक करार देना, ये दरअसल सबसे बड़ी जहालत है। तो ये लोग क्या करते थे, उनकी जहालत की इंतहा थी कि अल्लाह की पैदा की हुई चीजों यानी जो खेती है या जानवर है उसमें अल्लाह का हिस्सा भी मुकर्रर करते थे, लेकिन एक हिस्सा अपने ठहराए हुए शरीकों के लिए भी मुकर्रर करते थे। हालांकि अल्लाह ताला ने ही इन चीजों को पैदा किया बंदों के लिए, तो उनको उन तमाम बातों से बचने के लिए कहा जा रहा है। कि पहली बात तो आप देखें कि अल्लाह ताला पर उनका एहसान धरना कि उन्होंने अल्लाह ताला का हिस्सा मुकर्रर किया, और ये एतकाद रखना कि ये उनकी तरफ से अल्लाह ताला पर नवाजिश है, नाउज़ बिल्लाह। यानी वो कहते थे कि हम अल्लाह का भी हिस्सा निकाल रहे हैं और एक तरह से एहसान जताकर निकालते थे, तो अल्लाह ताला ने फरमाया कि ऐसी चीज काबिल कबूल ही नहीं है। फिर अपने ठहराए हुए शरीकों को मवेशियों और खेतियों की पैदावार में शरीक करना, हालांकि वो उनमें से किसी चीज को भी पैदा नहीं कर सकते थे। आप बताइए, किसी इंसान की बस की बात है खेती की पैदावार निकालना या जानवरों को पैदा करना? नहीं, ये सिर्फ अल्लाह सुभान व तआला ही के कब्जे कुदरत में है। फिर तीसरा, उनका वो फैसला जो जुल्म पर मबनी था कि वो अल्लाह ताला के हिस्से की कोई परवाह नहीं करते थे, यानी अल्लाह ताला का हिस्सा निकालते भी थे तो क्या करते थे, कहते थे कि ये तो अल्लाह ताला को पहुंचेगा ही नहीं, लिहाजा ये भी वापस हमारे शरीकों को चला जाए, ला हौला वला कुव्वता इल्ला बिल्लाह। और दूसरा, जो शरीकों का जो हिस्सा होता था यानी जो अल्लाह ताला के साथ शरीक जिनको ठहराते थे उनका जो हिस्सा होता था, वो कहते थे कि इसकी हिफाजत हम करते हैं, उसको नहीं मिलाते थे अल्लाह ताला के हिस्से के साथ, लेकिन अल्लाह ताला का हिस्सा भी इधर ले लेते थे। तो कहा जाता है कि जब मुशरिकीन को खेतों या फलों या मवेशी जब ज्यादा हासिल होते जिनको अल्लाह ताला ने उनके लिए पैदा किया था, तो उसको वो दो हिस्सों में तकसीम कर देते। एक हिस्से के बारे में बसामे खुद कहते ये अल्लाह ताला का हिस्सा है, हालांकि अल्लाह ताला उसी चीज को कबूल फरमाता है जो खालिस उसकी रजा के लिए हो, अल्लाह ताला शिर्क करने वाले के अमल को कबूल नहीं फरमाता। दूसरा हिस्सा अपने ठहराए हुए माबूदों और बुतों की नजर करते थे। अगर कोई चीज अल्लाह ताला के हिस्से में से निकल कर उस हिस्से में मिल जाती जो गैरुल्लाह के लिए मुकर्रर किया था, तो उसकी परवाह नहीं करते थे और उसको अल्लाह ताला के हिस्से की तरफ नहीं लौटाते थे और कहते थे अल्लाह इससे बेनियाज है। اور اگر کوئی چیز جو انہوں نے اپنے معبودوں اور بتوں کے لیے مقرر کی تھی اس حصے کی چیز اس میں آ جاتی جو اللہ تعالیٰ کے لیے مقرر تھا تو اسے بتوں کے لیے واپس لوٹا دیتے تھے اس حصے کی طرف اور کہتے یہ بت تو محتاج ہیں اس لیے ان کے حصے کو ان کی طرف لوٹانا ضروری ہے. اب آپ دیکھیں خود ہی فیصلہ کر رہے ہیں کہ بت تو محتاج ہیں لہٰذا اللہ تعالیٰ کے اس میں اگر چلا گیا ہے ان کا حصہ تو واپس لے لیتے تھے بتوں کے لیے. اب آپ بتائیں یہ کتنا بڑا ظلم ہے نا اور کتنی بڑی نادانی اور بے وقوفی ہے کہ اس سے بڑھ کر ظلم پر مبنی بدترین فیصلہ کوئی اور ہو سکتا ہے. کیونکہ انہوں نے جو حصہ مخلوق کے لیے مقرر کیا اس کی اللہ تعالیٰ کے حق سے زیادہ خیر خواہی اور حفاظت کرتے ہیں. یعنی ان کو اپنے بتوں کی اتنی زیادہ فکر ہے اللہ تعالیٰ سے بڑھ کر. تو اللہ تعالیٰ تو حدیث قدسی میں فرماتا ہے کہ میں تو تمام شریکوں سے بڑھ کر شرک سے بے نیاز ہوں. سبحان اللہ سے جو کوئی میرے ساتھ کسی کو شریک ٹھہراتا ہے میں اسے اور اس کے شرک کو چھوڑ دیتا ہوں. یعنی آپ دیکھیں کہ ان کا خود کا جو زوم میں باطل تھا یعنی غلط گمان تھا جھوٹا گمان تھا یعنی وہ کیا سمجھتے کہ اللہ تعالیٰ کا حصہ اللہ تعالیٰ کو تھوڑی پہنچتا ہے وہ تو بے نیاز ہے اور شریکوں کا حصہ خود شریکوں کو پہنچ جاتا ہے اور اس کی حفاظت کرنا بھی ضروری ہے. لا حول ولا قوۃ الا باللہ. تو ایکچولی مشرکین کے اعمال کو شیطان اتنا خوبصورت بنا کر پیش کرتا ہے یا اتنے جھوٹے موٹے دلائل دیتا ہے کہ شیطان نے ان کے برے اعمال ان کو خوشنما بنا کر پیش کر دیے چاہے وہ شرک ہو اولاد کا قتل ہو یا کچھ بھی ہو. تو بہرحال آج بھی اگر آپ دیکھیں تو ایسے ہی ہے نا. یعنی آپ مشرکین کی تو بات چھوڑیں خود مسلمانوں کا کیا حال ہے. مسلمان آج کتنے قسم کے شرک میں مبتلا ہیں کتنی قسم کی ان کے اندر مشرکانہ رسمیں بدعات جاری اور ساری ہیں. اللہ کے نام کی بجائے اپنے بزرگوں کے نام کی نظر و نیاز چڑھاتے ہیں یا مزاروں پر چادریں چڑھاتے ہیں یا اور پتہ نہیں کتنے قسم کے شرک آج مسلمانوں میں آ گئے ہیں. یعنی ہم بھی سیم ویسے ہی نقش قدم پر چل پڑے جیسے کہ مشرکین یا اہل کتاب کرتے تھے. کیونکہ ہم کو بھی کچھ ایسا ظاہری کوئی دین چاہیے تھا نا کچھ جس میں شور ہو تھوڑا سا ہلا گلا ہو. عرس میلے ٹھیلے اسی کی تو نشانی ہے قوالیاں مزاروں پر قوالیاں اور یہ ساری باتیں اور نظر و نیاز چڑھانا چادریں چڑھانا پھولوں کی چادریں چڑھانا. پتہ نہیں کیا کانسیپٹ ہے پھول چڑھانا مزاروں پر یعنی کیا دلیل لے کر آتے ہوں گے وہ معلوم نہیں. تو آج جو شکلیں رائج ہیں اور جو ہم سوچتے ہیں کہ اچھا نہیں یہ تو فلاں کو پہنچنا چاہیے یا فلاں کے لیے ہے اور ہم بھی آج وہ ہمیشہ جب گیارہویں آتی ہے شاید مجھے لگتا ہے گیارہویں میں ہی مناتے ہیں وہ رسم کہ روحیں واپس آتی ہیں. برسی کا بھی کانسیپٹ تو یہی ہے نا جب سال ہو جاتا ہے مرنے کا تو کہتے ہیں روحیں واپس آتی ہیں اور ہر قسم کا کھانا رکھتے ہیں اپنے بزرگوں کی پسند کا کہ روحیں واپس آتی. تو کیا روحیں واپس آتی ہیں بھلا دنیا میں؟ یہ تو مسلمانوں کا عقیدہ ہی نہیں ہے. یہ روحیں دنیا میں واپس آ ہی نہیں سکتی وہ تو علیین میں ہے یا سجین میں ہے قرآن کے مطابق روحیں. یہ تو ہندوؤں کا نان مسلمز کا کانسیپٹ ہے اصل میں کہ روحیں واپس آتی ہیں دنیا میں. جی شہر شب برات میں رکھتے ہیں. تو یہ مشرکانہ عقائد تھے اصل میں کہ ایک تو وہ لوگ روحوں کی واپسی کا تصور رکھتے تھے دوسرا یہ کہ چڑھاوے چڑھاتے تھے جن کو وہ اللہ تعالیٰ کے ساتھ شریک ٹھہراتے تھے ان کے لیے چڑھاوے چڑھاتے تھے. تو بہرحال یہ ان کی اپنی خود کی قیاس آ رہی تھی یا زوم باطل تھا یا غلط عقیدہ تھا کہ وہ اللہ تعالیٰ کے حصے میں اگر ان کے بتوں کا حصہ چلا جاتا تو واپس لے لیتے تھے. کہتے کہ اللہ تعالیٰ کو کیا ضرورت ہے وہ تو بے نیاز ہے. ایون جو اللہ تعالیٰ کے لیے حصہ مقرر کرتے تھے اس میں سے بھی وہ لے لیتے تھے کہ اللہ تعالیٰ کو تو ضرورت ہی نہیں ہے نعوذ باللہ. ٹھیک ہے اللہ تعالیٰ کو ضرورت ہی ہے لیکن اللہ کی خاطر ہی تو سب کرنا ہے. اللہ کے راستے میں جو بھی کچھ دینا ہے اللہ ہی کی خاطر کرنا ہے. کیونکہ ان کو معلوم تھا کہ یہ بتوں کے لیے آئیں گا تو بھلا بت کھا سکتے ہیں. آپ بتائیں جتنے بھی چڑھاوے بتوں کے لیے آتے ہیں تو کیا بت پہنتے ہیں اوڑھتے ہیں کھاتے ہیں پیتے ہیں یا وہ سونا زیورات جو بھی چڑھایا جاتا ہے وہ استعمال کرتے ہیں؟ نہیں. آج کل مزاروں پر بھی جو چادریں آتی ہیں تو کیا ہوتا ہے پیچھے سیل ہو جاتی ہیں ادھر ہوتی ہے کہ نہیں ہوتی ہے سیل. اتنا ہی وہ اتنا شوق ہے تمہیں اور اتنی محبت ہے تمہیں ان مزاروں سے قبروں سے قبروں والوں سے تو ان چادروں کو بیچتے کیوں ہو پھر؟ تو مشرکین مکہ دراصل آپ دیکھیں نا شیطان نے کیسا ان کو یعنی ایکچولی وہ تھے بھی چالک اور زبردستی بے وقوف بنے ہوئے تھے اوپر سے کہ وہ جو چڑھاوے آتے تھے جو ان کے ان کے بتوں کے لیے ہوتے تھے تو آخر کر کس کو ملتے تھے؟ وہ جو ان کے کیا بولتے ہیں جو پجاری ہوتے ہیں جو وہاں بیٹھنے والے ہوتے ہیں انہی کو تو ملتے تھے نا. سارے کس کو آتے تھے؟ کون کھاتا ہوگا؟ بت تو کھاتے نہیں ہیں. तो एक दाना नहीं निकल सकते बुत, वो तो मिट्टी के बने होते हैं। तो उनकी अपनी खुद की कयास आ रही थी। अल्लाह ताला का हिस्सा तो वो फकीरों, यतीमों वगैरह में तकसीम कर देते, और माबूदों का हिस्सा मंदिरों के पुजारियों या सरपरस्तों को, और बुतों के सामने जो नजर नियाज रखी जाती वो भी बिलवास्ता उन पुजारियों को ही पहुंच जाती थी। उन मेहनतों को और पुजारियों ने ही अपने जाती मफाद की खातिर मुशरिकीन को ये पट्टी पढ़ाई थी कि अगर अल्लाह के हिस्से में कमी वाकई हो जाए तो कोई परवाह ना करना चाहिए, क्योंकि अल्लाह ताला गनी है, वो अपने खजानों से कमी पूरी कर सकता है। मगर इन देवी देवताओं के हिस्से में किसी तरह की कमी वाकई नहीं होनी चाहिए, यानी क्योंकि अगर वो देवी देवताओं के हिस्से में कमी वाकई हो जाती तो किसको वो कमी होती है असल में देखा जाए तो, क्योंकि किसका नुकसान हो रहा होता था? उन पुजारियों का ना, जी जो पुजारी वहां बैठे होते थे उनका नुकसान हो रहा था। तो एक तरह से वो तीन तरह के जुर्म का इर्तिकाब करते थे, एक तो माली इबादत में अल्लाह के साथ अपने माबूदों को शरीक बनाना, दूसरा अल्लाह का अलग और माबूदों का अलग हिस्सा मुकर्रर करना, और इस बात में पुरोहितों का शिर्क था कि उन्होंने अपने आप को एक तरह से एक हाकिम बना रखा था, शारी की हैसियत दे रखी थी, और आम लोगों का शिर्क यह था कि वो उनकी इस बात को मजहबी तौर पर तस्लीम करते थे। तीसरा, इस तकसीम में भी अल्लाह के हक में नाइंसाफी करते थे, और इस जुर्म में पुरोहित और आम मुशरिक सब शरीक थे। अब आप सोचें कि इन्हें कितना अकलमंदी से उन्होंने एक तरह से लाए थे ना ये बात कि अल्लाह तआला के हिस्से में कमी वाकई हुई तो कोई बात नहीं, वो बेनियाज है, वो अपनी कमी पूरी कर लेगा, लेकिन जो बुतों का हिस्सा है उसमें कमी नहीं होना चाहिए, क्योंकि उनको मालूम था कि अगर बुतों में कमी बेशी होंगी तो फिर किसका नुकसान होगा? उनका खुद का नुकसान होगा, उनको कहां से मिलेंगी फिर वो इतने बड़ी बड़ी चीजें, इतने चढ़ावे। जी तो आज भी आप सोचिए कि अपनी अकल को इस्तेमाल करके सोचना जरूरी है कि नहीं है, गौर व फिक्र क्यों जरूरी है। इंसान शिर्क से कब बच सकता है? जब वो अल्लाह ताला की आयात पर गौर व फिक्र करे, उन निशानियों को गौर व फिक्र से देखे जो अल्लाह ताला ने दुनिया में पैदा की हैं। अगर तमाम इंसान थोड़ा सा तासुब से हटकर सोचें, यानी जो इवन शिर्क करने वाले हैं वो लोग भी सोचें कि हम ये बुतों के आगे झुकते हैं, इनको चढ़ावे चढ़ाते हैं या इनकी पूजा करते हैं, तो ये बुत हमें भला क्या दे सकते हैं? क्या इनके कान हैं जो ये सुन रहे हैं? क्या इनकी आंखें हैं जो ये देख रहे हैं? क्या इनको दिल है? क्या ये पुकारने वाले की पुकार सुन सकते हैं भला? अगर उनके ऊपर कोई मक्खी बैठ जाए तो क्या वो उस मक्खी को उठा सकते हैं, भगा सकते हैं, उड़ा सकते हैं? नहीं, बल्कि मक्खी उनके ऊपर से कोई चीज लेकर चले जाए तिनके के बराबर, तो क्या उसको वापस लाने की भी ताकत रखते हैं? नहीं। सूरह अंकबूत में अल्लाह ताला क्या फरमाता है, यही बात की तरफ इशारा है कि कितने कितने कमजोर हैं दौफत तालिब वल मतलूब, कि जिनको पुकारा जा रहा है वो भी बहुत कमजोर और जईफ है, और जो उनको पुकार रहे हैं वो भी बहुत जईफ हैं। सुभान अल्लाह, कितनी अच्छी मिसाल अल्लाह ताला ने दी है, लेकिन फिर भी लोगों को समझ नहीं आती। लेकिन अल्हम्दुलिल्लाह रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम की दावत पर जो आसपास के मुशरिकीन थे वो इस बात को समझ गए थे, मेजॉरिटी तकरीबन लोग समझ गए थे इस बात को, तभी तो वो फौरन ईमान लाए, उनको रसूल अकरम की बात अच्छी तरह समझ आ गई थी कि कितनी सही बात ये कहते हैं, कितनी सही बात ये हम तक पहुंचा रहे हैं, अल्लाह ताला का जो कलाम है हम तक पहुंचा रहे हैं, कि उसमें कितने अच्छे दलायल दिए गए हैं कि जरा सोचो तो सही कि जिनको तुम पुकारते हो वो तुम्हारी आवाज सुनते हैं, ये तुम्हारी पुकार पर लबैक भी कहते हैं। उनकी खुद साख्ता तकसीम थी असल में, जो अल्लाह ताला के रास्ते में देने का मतलब यह है कि अल्लाह ताला जो फरमाता है कि कौन है जो अल्लाह ताला को कर्ज हंसना दे, या तुम नेकी के मुकाम को नहीं पहुंच सकते जब तक कि अल्लाह ताला के रास्ते में कुछ चीज कुर्बान ना कर दो। तो शुरू जमाने से मुशरिकीन जब तक इस्लाम उन तक नहीं पहुंचा था, जब भी ये कॉन्सेप्ट था कि अल्लाह के लिए कुछ निकालना है, ये तो हर जमाने से चला आ रहा ना कि अल्लाह के रास्ते में दो, तो अल्लाह के रास्ते में देने से मुराद है गरीबों, जाहिर सी बात है जो अल्लाह ताला को तो देने का मतलब क्या है कि आप गरीबों और यतीमों की खबरगिरी कर रहे हैं, तो वो लोग अल्लाह ताला का हिस्सा जो निकालते थे उसमें से गरीबों और यतीमों को देते थे, लेकिन उसमें कमी बेशी कर देते थे और गलत या खराब हिस्सा निकालते थे। अगर अनाज निकालते थे वो अल्लाह के रास्ते में, तो अनाज जो खराब वाला होता था वो अल्लाह के रास्ते के लिए निकाल देते थे, लेकिन अपने बुतों के लिए अच्छा वाला हिस्सा निकालते थे। तो एक्चुअली वो बुतों को तो नहीं जा रहा था ना, किसको जा रहा था वहां पर? उनके पुजारियों को जा रहा था, बुतों के पुजारी जो होते थे उनको जा रहा था, और जो अल्लाह का हिस्सा था वो तो गरीबों और यतीमों के लिए था, क्योंकि अल्लाह ताला फरमाता ना कि मेरे रास्ते में तुम मिस्किनों का, गरीबों का ख्याल रखो। अब देखिए रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम जब तक कि अभी आप नबी नहीं बने थे, آپ پر وحی نازل نہیں ہوئی تھی، لیکن جب پہلی وحی نازل ہوئی تو خدیجہ رضی اللہ عنہ نے آپ کا تعارف کس طرح سے کروایا؟ یعنی اس زمانے میں جبکہ ابھی اسلام نہیں آیا تھا، تب بھی یہ کانسیپٹ تھا یا نہیں تھا کہ اللہ کے راستے میں دراصل کس کی مدد کرنا؟ خدیجہ رضی اللہ عنہ نے کیا کہا تھا کہ آپ تو غریبوں اور بیواؤں کی اور یتیموں کی مدد کرتے ہیں، ناداروں کا بوجھ اٹھاتے ہیں، مہمانوں کی مہمان نوازی کرتے ہیں. تو مطلب اسلام سے پہلے بھی کانسیپٹ تھا یا نہیں تھا کہ اللہ کے راستے میں نکالنا ہے آپ کو کچھ اپنا مال؟ سمجھ میں آگے؟ جی. تو بہرحال آج ایسے کتنے طریقے ہیں، آپ کا ہوم ورک ہے یہ کہ آج ہمارے مسلم معاشرے میں ایسے کتنے طریقے ہیں جس میں ہم نعوذ باللہ اللہ تعالیٰ کا حصہ کہہ کر اللہ تعالیٰ کے شریکوں کے لیے نکالتے ہیں، یا کس کے لیے نظر و نیاز چڑھاتے ہیں، اور وہ نظر و نیاز کس کو پہنچتے ہیں؟ آپ کا یہ ہوم ورک ہے. ٹھیک ہے، اگلے ہفتے میں پوچھوں گی آپ لوگوں سے. تو پھر کیا سمجھ میں آیا، شیطانوں نے یا شیاطین نے کیسے یہ اعمال ان کو خوبصورت بنا کر دکھا دیے تھے؟ امام قرطبی کہتے ہیں کہ وہ لوگ شیطان کی اطاعت کر کے سمجھتے تھے کہ ہم بہت اچھا کام کر رہے ہیں، تو شیطان نے کیسے ان کو ان کا شرک خوبصورت بنا کر پیش کر دیا تھا، یا اس شرک کے لیے دلیل بھی فراہم کر دی تھی، اور وہ شیطان کی اطاعت میں لگے ہوئے تھے اللہ تعالی کی اطاعت کو چھوڑ کر. اسی لیے کہا جا رہا ہے کہ وَكَذَلِكَ زَيَّنَ لِكَثِيرٍ مِنَ الْمُشْرِكِينَ قَتْلَ أَوْلَادِهِمْ شُرَكَاؤُهُمْ لِيُرْدُوهُمْ وَلِيَلْبِسُوا عَلَيْهِمْ دِينَهُمْ وَلَوْ شَاءَ اللَّهُ مَا فَعَلُوهُ فَذَرْهُمْ وَمَا يَفْتَرُونَ. اور اسی طرح وَكَذَلِكَ اور اسی طرح زَيَّنَ لِكَثِيرٍ کہ مزین کر دیا بہت سے من المشرکین مشرکوں کے لیے، قتل اولادہم قتل کرنا اپنی اولاد کا، شرکاؤہم ان کے دیوتاؤں نے، لیردوہم تاکہ وہ ہلاک کر دیں، ولیلبسو اور انہیں خلط مرتی نے ملا کر رکھ دیں، شبے میں ڈال دیں، علیہم ان پر، دینہ ان کا دین، ولو شاء اللہ اور اگر چاہتا اللہ تعالی، ما فعلہ تو نہ کرتے وہ یہ، فذرہم پس چھوڑ دیجئے انہیں، وما یفترون جو وہ افترا باندھتے ہیں. اسی طرح بہت سے مشرکوں کے لیے ان کے شریکوں نے اولاد کے قتل کو خوشنما بنا دیا ہے تاکہ انہیں ہلاک کر دیں اور ان پر ان کے دین کو مشتبہ بنا دیں، اور اگر اللہ چاہتا تو وہ ایسا نہ کرتے، لہذا انہیں جانے دیجئے، اور اس افترا یعنی جھوٹ کو بھی جس میں وہ لگے ہوئے ہیں. قرآن ہمیں بار بار بتاتا ہے اصل میں کہ قتل اولاد کو شیطان نے ان کے لیے آسان بنا دیا تھا، اور وہ کچھ وجوہات کی بنا پر، یعنی جو اولاد کو قتل کرتے تھے اس کی بہت ساری وجہ بتائی جاتی ہیں، لیکن تین وجہ ہم کو زیادہ اہم ملتی ہیں کہ پہلی بات تو وہ بیٹیوں کو اس شرمندگی کی وجہ سے زندہ دفن کر دیتے تھے کہ کوئی ان کا داماد نہ بنے، کہ جس کے سامنے ان کی آنکھیں نیچی ہوں، یا اگر وہ کسی دوسرے قبیلے میں چلی گئی، شادی ہو گئی، تو بہت سارے مسائل پیدا ہو جائیں گے، کیونکہ ان میں جو قبائلی سسٹم رائج تھا اس میں عصبیت بہت زیادہ تھی، یعنی پھر کئی جھگڑے ہوتے، جنگیں ہوتی تھی، قبیلہ پرستی اور اس میں فخر و غرور بہت زیادہ تھا ان میں. دوسرا، اللہ تعالیٰ پر عدم توکل، یعنی اللہ تعالیٰ کی ذات پر ان کو توکل نہیں تھا. بعض لوگ اپنی اولاد کو، خواہ بیٹا ہو یا بیٹی، اس لیے مار ڈالتے تھے کہ ان کا خرچ برداشت نہ کر سکیں گے، یا اپنا معیار زندگی برقرار نہ رکھ سکیں گے. کہتے ہیں کہ آج کے دور میں جو ہم جملہ سنتے کہ ہم افورڈ نہیں کر سکتے آج کے دور میں دو بچوں سے زیادہ، یا ایک بچے سے زیادہ، لا حول ولا قوۃ الا باللہ، یا اگر زیادہ بچے ہوں گے تو جو ہمارے جو لائف اسٹائل ہے وہ بہت ہم کو لوور لیول پر گزارنا پڑے گا. ہم تو بہت زیادہ، یعنی آج کہنا چاہیے کہ ہم برانڈیڈ بچے بنا رہے ہیں اپنے بچوں کو، کہ ہمارے بچے آئی پیڈ چائلڈ، آئی فون چائلڈ، یا پھر بس ایپل، جو بھی آپ سمجھ لیں، کہ اس کے نیچے تو گزارا ہی نہیں ہے ہمارا. ہم ہر چیز برانڈیڈ استعمال کریں گے، اس کے نیچے نہیں جا سکتے ہم. تو ہم اپنا معیار زندگی برقرار نہ رکھ سکیں گے. اور آج کی دنیا میں پورا معاشرہ اس میں شریک ہے، یقین جانیے. یعنی آج ہم اپنا جو وے آف لائف ہے، جو ہمارا لیونگ سٹینڈرڈ ہے، اس کو ہائی رکھنے کے لیے ہم کیا کچھ نہیں کر رہے ہیں. بچوں میں کمی کر دی ہے، لیکن اپنا سٹینڈرڈ نیچے نہیں آنے دیں گے. لا حول ولا قوۃ الا باللہ. جو خاندانی منصوبہ بندی ہے آج، برتھ کنٹرول، اسقاط حمل یعنی ابارشن کروانا، اور عورتوں اور مردوں کو بانجھ بنانے کے طریقے، واقعی میں بانجھ بنایا جا رہا ہے. آپ دیکھیں میجورٹی کو پرابلم ہے. آپ دیکھیں جو کیا کہنا چاہیے اس کو، یعنی یوٹرس کی جو بہت ساری بیماریاں، फाइब्रॉइड हो जाना उसमें, या पीरियड्स का डिले होना, या पीरियड्स रेगुलर ना आना, कितनी शिकायत हो गई। यानी कहा जाता है अभी सिर्फ एक छोटी सी कोई कहीं कोई क्लास हो रही थी, वहां पर 90 तकरीबन गर्ल्स थी, उसमें से मेजोरिटी का प्रॉब्लम यह था कि पीरियड्स उनको रेगुलर नहीं आते हैं। तो आज की जो गजा है, उन गजाओं में जो चीजें डाली जा रही हैं अद्वियात, वो एक्चुअली बांझ बना रही हैं आज सबको। यानी दुनिया के कुछ लोग ऐसे हैं जो चाहते हैं कि ज्यादा आबादी बढ़े ही ना। और आप देखें, जब अगर हम अपने ही खानदान में देखें, अपने वालिदैन को या अपने दादी को, इन लोगों को देखें, तो आप देखें कि हमारे दादी के माशाल्लाह 16 बच्चे थे, सुभान अल्लाह, माशाल्लाह, कुव्वत अल्लाह बिल्ला। या मतलब जो दादियां नानियां थी, अगर आप उनके बच्चों को देख लें, उसमें से भले ही सारे जिंदा नहीं रहते थे, 3-4 का तो इंतकाल हो ही जाता था, क्योंकि पहले जमाने में इतनी मतलब एक अलग अलग रीजन होता है अल्लाह ताला का हर दौर में, कि जरा सी बीमारी से बच्चों की मौत वाकई हो जाती थी। तो लेकिन माशाल्लाह 12 फिर भी जिंदा थे अल्हम्दुलिल्लाह, 11-12। फिर उसके बाद ऐसा दौर आएगा, चले तकरीबन 6-7-8 अल्हम्दुलिल्लाह होते थे। अब क्या हाल है आप बताइए, अब ये 2000 से, ये 2010, ये 2015 से आप क्या देख रहे हैं, आप खुद बताइए। जैसे मैं हमेशा कहती हूं ना, कि जब हम शुरू में आज से 20-25 साल पहले छुट्टी जाते थे इंडिया, तो लिखा होता था कि हम 2 हमारे 3, फिर हुआ हम 2 हमारे 2, है ना, ये तो बहुत सालों तक चला हम 2 हमारे 2, उसके बाद वो हम 2 हमारा 1। माशाल्लाह देखें आप सबके दादी के कैसे नजर आ रहे ना, माशाल्लाह कितने बच्चे थे, माशाल्लाह कुव्वत अल्लाह बिल्ला, और कितना अच्छा था, उसकी वजह से कितना भरा पूरा खानदान लगता था ना, अल्हम्दुलिल्लाह इतने बच्चे होते थे। और क्या उनको कोई बीमारियां हुई इतने बच्चे होने के बावजूद, जबकि वो काम काज खुद करती थी। अगर हम अपनी दादियों को देख लें, या अपने जो भी बड़े लोग हैं हमारे खानदान के गुजरे हैं पहले, उनको देख लें, तो इतनी बीमारियां भी नहीं थी, और उनके वक्त में बरकत भी थी, वो सारे काम खुद अपने हाथों से करती हैं, अपने बच्चों को उन्होंने खुद खिलाया पिलाया। और इवन आप देखें यहां पर ऐसा होता था कि यानी माँ के बच्चे पैदा हो रहे हैं, और बेटी जिसकी जल्दी शादी कर दी थी, या बेटा जिसकी शादी कर दी थी, उसके भी बच्चे हो रहे हैं। यानी एक तरह से चचा और भतीजा, या फुप्पी और भतीजी एक साथ पैदा हो रहे हैं, दोनों हम उम्र हैं, और इसमें कोई शर्म की बात नहीं थी, और होना भी नहीं चाहिए, क्यों शर्म हो इसमें। लेकिन कुछ सालों से तो ऐसा बना दिया गया है कि अगर बच्चे 10वीं क्लास में भी है, या 8 और 9 में है, और अगर इधर माँ को प्रेगनेंसी हो गई, तो हाय अल्लाह कितनी शर्म की बात है, इस उम्र में प्रेगनेंसी, तो लोग क्या वो कोई बूढ़ी हो गई है। बच्चों का 10th 12th में होना, या इवन बच्चों का डिग्री कॉलेज में या यूनिवर्सिटीज में होना, और इधर माँ को बच्चे होना, कोई बड़ी बात नहीं, बहुत अच्छी बात है बल्कि, कि एक बच्चा इधर इतना आगे बढ़ गया है, अब पीछे माँ बाप के सहारे के लिए कोई तो छोटा बच्चा हो उनका दिल लगाने के लिए। जी, शर्म की वजह से अबॉर्शन करवा रहे हैं लोग, कितना बड़ा गुनाह है। तो किस वजह से, सेकंड रीजन क्या था उनका, कि किस वजह से वो बच्चों को कत्ल करते थे, जो आज हमारा कॉन्सेप्ट है कि बर्थ कंट्रोल, अबॉर्शन, ये औरतों और मर्दों को बांझ बनाने के तरीके आज ऐलानिया हो रहे हैं, और ये काम हुकूमतों की सरपरस्ती में हो रहा है, और इसको अच्छा करार दिया जा रहा है। तो सेकंड रीजन उनका ये था कि वो ज्यादा हाई स्टैंडर्ड वाली लाइफ गुजारना चाहते थे। तीसरा, बुतों के नाम पर मन्नत, यानी अगर मेरे यहां इतने बच्चे पैदा होंगे, बेटे पैदा होंगे, तो मैं एक बेटा फला बुत के नजर कुर्बान कर दूंगा, जैसे कि अब्दुल मुत्तलिब ने किया था आपके दादा ने, कि अगर मेरे यहां 12 बेटे पैदा हुए तो एक बेटे की कुर्बानी दूंगा। फिर उसका जो उन्होंने क्या निकाला था, हल कुरआ अब्दुल्ला के नाम निकलते थे जो आपके बड़े बेटे थे, और फिर आखिर 100 ऊंटों की दियत उसके मुकाबले ठहराई गई। तो आज भी बहुत से लोग, जैसे कहा जाता है कि कुछ इलाके में कुछ ऐसे हैं कुछ लोग के हम अपने बच्चों को चूहा बना देंगे, तो कहा जाता है कि उनके मजारों पर ऐसे चूहे दान बने हुए, चूहों के जैसे कुछ वो, और वो बच्चे को उसमें डाल देते हैं बस, तो बच्चे का शेप चूहे जैसा हो जाता है, ला हौला वला कुव्वत इल्ला बिल्ला। नहीं, कितने दुख की बात है, नहीं इंसान कैसे बेवकूफ हैं, ये कैसे नादान है कि एक ही जागते इंसान को दूसरों की नजर करें। आपको क्या है उसका इख्तियार है कि आप अपने बच्चे को किसी के नाम कुर्बान कर दें, आपको थोड़ी अल्लाह ताला ने यह इख्तियार दिया है, वो बच्चा भी आपके पास अमानत है असल में, ना आप उसको अबॉर्ट करवा सकते हैं, ना आप उसको किसी के नाम पर नजर नियाज दे सकते हैं। तो ये 3 कॉन्सेप्ट थे जिसकी बिना पर वो औलाद का कत्ल करते थे, आगे भी हम पढ़ेंगे इसमें अभी और आएगा ये चैप्टर। तो एक्चुअली उन लोगों ने कत्ल की सूरतों को जायज करार दिया था, इतनी संगदिली थी उनके अंदर, यानी ये जुर्म तो वो करते थे लेकिन इसको जुर्म भी नहीं समझते थे, इसको उन्होंने अपने तौर पर जायज करार दे दिया था। جبکہ قانون سازی اور شریعت کا اختیار صرف اور صرف اللہ تعالیٰ کو ہے۔ کسی کی جان لینا یا کسی کی جان کو اس طرح سے لاغر اور مجبور بنا دینا یہ کسی کے اختیار میں نہیں ہے۔ آپ اللہ تعالیٰ نے آپ کے پاس ایک جان دی ہے تو وہ آپ کے پاس امانت ہے، اصل میں کوئی اس کو لے نہیں سکتا۔ تو ان کا جرم صرف یہ نہ تھا کہ وہ اپنی اولاد کو قتل کرتے تھے، بلکہ اس سے بڑا جرم یہ تھا ان کا کہ وہ ایسے کاموں کو جرم سمجھنے کی بجائے انہیں اچھے اور اپنی فلاح اور بہبود کے کام سمجھتے تھے، جیسے آج دنیا سمجھ رہی ہے کہ آرام سے ہر جگہ ہاسپٹلس میں اجازت ہے کہ آرام سے ابارٹ کروا دو، کوئی مسئلہ نہیں۔ اور آج کل برتھ کنٹرول کو تو بہت اچھا کام سمجھا جا رہا ہے، جیسے مسلم کنٹریز میں یہ بتایا جا رہا ہے کہ برتھ کنٹرول کرنا کتنا اچھا کام ہے، اس پر سیمینارز ہو رہے ہیں اور پتہ نہیں کیا کچھ ہو رہا ہے۔ میں یہاں گلف کنٹری کی بات نہیں کر رہی ہوں، لیکن دوسرے نام نہاد مسلم کنٹریز کی بات کر رہی ہوں جہاں پر اس کے لیے باقاعدہ کیمپین چلایا جا رہا ہے۔ جیسے غیر مسلم کنٹریز میں چلایا جاتا ہے، ایسے مسلم کنٹریز میں چلایا جا رہا ہے، اس کو فلاح اور بہبود کا کام سمجھا جا رہا ہے۔ کہتے ہیں زیادہ اولاد ترقی کے راستے میں رکاوٹ ہے، لا حول ولا قوۃ الا باللہ۔ الٹا کیا سلوگن دیا گیا، کم بچے خوشحال گھرانہ، ہے نا؟ بالکل بھی صحیح نہیں ہے، کم بچے خوشحال گھرانہ، زیادہ بچے خوشحال گھرانہ ہے۔ الحمدللہ اصل میں صحیح سلوگن یہ ہے۔ جی بالکل، شادی کے بعد بھی کانسیپٹ یہ بڑھ گیا کہ ابھی شروع میں تو بالکل بچے نہیں چاہیے، کیونکہ ابھی تو ہم کو اسٹیبلشڈ ہونا ہے، ابھی ہم کو یعنی اکنامیکلی معاشی طور پر ہم کو اسٹرانگ ہونا ہے، جب تک بچے ہم افورڈ نہیں کر سکتے، اور ابھی تو ترقی کے راستے میں رکاوٹ ہے بچے ہمارے۔ لہٰذا شادی کے بعد بھی تین تین سال، دو دو سال تک کی پلاننگ کی جا رہی ہے، پانچ پانچ سال تک ہی، کہ ابھی پانچ سال تک بچے نہیں چاہیے۔ اور ایسا کانسیپٹ پیدا کر دیا گیا کہ ایسا ذہن بنا دیا گیا ہے آج بچوں کا کہ بچوں کو ایک بیماری، یعنی پریگنینسی کو ایک بیماری، اور بچوں کو پیروں کی زنجیر سمجھ لیا گیا ہے۔ تو اب یعنی جو ینگ جنریشن ہے ہماری، ان کی سوچ بھی یہ ہوتی جا رہی ہے کہ بچوں ہونا ہی چاہیے بچے، اور یہ بچے کتنی جھنجھٹ ہیں اصل میں، ایسا بتایا جا رہا ہے، یہ سوچ ہی بنا دی گئی ہے۔ اور کہتے ہیں بچے تو ہونا ہی نہیں چاہیے، زیادہ اتنی تکلیف کون اٹھائے، اسی لیے پھر کتے بلیوں کو پال رہے ہیں نا، وہ کانسیپٹ اتنا بڑھایا جا رہا ہے۔ پوری جو پیٹ انڈسٹری ہے اصل میں مافیا ہے، بہت بڑا ان کا گینگ ہے اصل میں، ایسا سمجھیے کہ یہ پیٹ انڈسٹری کو اتنا پروموٹ کر رہے ہیں کہ بچے پیدا مت کرو لیکن کتے بلیوں کو پال لو تم لوگ۔ تو کتے بلیوں کو نہلانا، ان کو لے جانا ہاسپٹل، ویٹنری ہاسپٹل لے جانا ان کو، وہ اتنا برا نہیں لگتا ہے، وہ اچھا لگتا ہے، وہ اس میں ایک طرح سے فینٹسی ہے کچھ، جو دنیا نے بنا دیا اس کو بہت خوبصورت، تو ان کو خوبصورت لگتا ہے۔ حالانکہ وہ کتے بلیاں کتنے اس کو گھن آتی ہے دیکھ کر کہ اب ان کو اپنے گھر میں رکھ رہے ہیں، ان کو گود میں لے رہے ہیں۔ لا حول ولا قوۃ الا باللہ۔ الحمدللہ میں تو کہتی ہوں کہ جتنے زیادہ بچے ہوں رسول اکرم صلی اللہ علیہ وسلم ہم پر فخر کریں گے قیامت کے دن کہ جس کے زیادہ بچے تھے۔ تو ہم چاہتے ہیں کہ رسول اکرم کو خوشی دیں، تو زیادہ بچے ہونے دیجیے۔ تو قتل اولاد کو شیطان نے ان کے لیے اتنا خوبصورت بنا دیا تھا۔ آگے دیکھیے آیت نمبر 138، وقالوا هذه انعام وحرس حجر لا يطعمها الا من نشاء بزعمهم وانعام حرمت ظهورها وانعام لا يذكرون اسم الله عليها افتراء عليه سيجزيهم بما كانوا يفترون۔ وقالوا، اور کہا انہوں نے، انعام یہ چوپائے، وحرسن اور کھیتی، ہجرن ممنوع ہے، لا نہیں، یطعمہا کھا سکتا ہے اسے، الا مگر، من نشاء جسے ہم چاہیں، بزعمہم یہ کہا انہوں نے اپنے خیال کے مطابق، وانعام اور بعض چوپائے، حرمت حرام کر دی گئی، ظہورہا ان کی پیٹھیں، وانعام اور بعض چوپائے ہیں، لا نہیں، یذکرون اسم اللہ ذکر کرتے وہ اللہ کا نام ان پر، افتران علیہ افترا باندھتے ہوئے، یعنی اللہ پر نعوذ باللہ، سیجزیہم انقریب وہ سزا دے گا انہیں، بما کانوا بوجہ اس کے جو تھے وہ، یفترون افترا باندھتے جھوٹ گھڑتے۔ وقالوا ما فی بطون ہذہ الانعام خالصۃ لذکورنا ومحرم علی ازواجنا وان یکن میتۃ فہم فیہ شرکاء سیجزیہم وصفہم انہ حکیم علیم۔ وقالوا، اور کہا انہوں نے، ما فی بطون ہذہ جو بچہ ہے پیٹوں میں ان چوپایوں کے، خالصتن وہ خالص ہے، لذکورینا صرف ہمارے مردوں کے لیے، وہ محرمن اور حرام ہے، اللہ ازواجینا ہماری بیویوں پر، و ایکن اور اگر وہ ہو، میتتن مردہ، فہم تو فی ہی اس میں، شرکا شریک ہے، سیجزیہم ان قریب وہ سزا دے گا انہیں، وصفہم ان کے اس بیان کی، انہو یقینا حکیمن حکمت والا ہے وہ، علیم جاننے والا ہے۔ قد خسر الذين قتلوا اولادهم سفهم بغير علم وحرموا ما رزقهم الله افتراء على الله قد دلوا وما كانوا مهتدين. قد تحقیق خسر الذين خسارے میں رہے وہ لوگ قتلوا جنہوں نے قتل کیا اولادهم اپنی اولاد کو سفہن بے وقوفی سے بغیر علم بغیر علم کے. وحرموا اور حرام ٹھہرایا انہوں نے ما رزقهم الله جو رزق دیا ہم انہیں اللہ نے افتران افترا باندھتے ہوئے اللہ اللہ پر. قد دلوا تحقیق گمراہ ہو گئے وہ و مکانوں اور نہ ہوئے وہ محتدین ہدایت یافتہ. روانی والا ترجمہ دیکھیے. کہتے ہیں کہ اس قسم کے مویشی اور کھیتی ممنوع ہیں, انہیں ان کے گمان کے مطابق وہی کھا سکتا ہے جسے ہم چاہیں, اور جو کچھ اور کچھ مویشی ہیں جن کی پشتیں حرام ہیں ان پر نہ کوئی سوار ہو سکتا ہے نہ بوجھ لاد سکتا ہے, اور کچھ مویشی ایسے ہیں جن پر وہ ذبح کے وقت اللہ کا نام نہیں لیتے. یہ سب کچھ اللہ تعالیٰ پر افترا ہے اور اللہ تعالیٰ عنقریب انہیں ان کی افترا پردازیوں کا بدلہ دے گا, یعنی جھوٹ کا. کہتے ہیں کہ ان اقسام کے جانوروں کے پیٹ میں جو بچہ ہے وہ صرف ہمارے مردوں پر حلال ہے اور ہماری عورتوں پر حرام ہے, البتہ اگر وہ بچہ مردہ ہو تو مرد اور عورت سب کھا سکتے ہیں. جو کچھ یہ بکواس کرتے ہیں اللہ انہیں اس کی سزا ضرور دے گا, وہ یقیناً دانا اور ہر چیز کا علم رکھنے والا ہے. جن لوگوں نے حماقت اور لا علمی کی بنا پر اپنی اولاد کو مار ڈالا اور اللہ پر جھوٹ باندھتے ہوئے اس رزق کو حرام قرار دیا جو اللہ نے انہیں عطا کیا تھا, یہ ایسے گمراہ ہیں جو راہ راست پر نہیں آ سکتے. اب آپ دیکھیں کہ انہوں نے خود ساختہ کتنی پابندیاں لگا رکھی تھی اور کتنا انہوں نے یعنی زندگی کو کتنا مشکل بنا ڈالا تھا, یعنی زندگی جینا اتنا مشکل ہو گیا تھا کہ ارے یہ عورتیں نہیں کھا سکتی, یہ مرد نہیں کھا سکتے, اس کی پشتیں ہمارے لیے حرام ہیں. جیسے آج کر لیا گیا ہے نا کہ آپ دیکھیں جو شرک پر مبنی یا جو بدعات پر مبنی چیزیں کی جاتی ہیں تو اس میں کتنی مشکلات ہیں نا. جیسے کسی سے میں نے سنا تھا کہ جو نظر و نیاز یا جو ہوتی ہے رجب کے کونڈے یا بائیسی وغیرہ جو بھی ہوتا ہے اس میں کتنا مشکل کام ہے. اچھا آپ اندر نہیں آ سکتے, چپل نہیں لا سکتے, ہاتھ باہر نہیں دھو سکتے, پانی بھی ایک اس میں گرنا چاہیے, اس پانی کو ندی میں لے جا کر بہانا چاہیے, لا حول ولا قوۃ الا بالله. کتنی مشکلات والی زندگی ہے. ہمارا دین ہمیں ایسی مشکلات میں نہیں ڈالتا الحمدللہ. تو ان لوگوں کے بہت سارے غلط عقائد جو نئے نئے بڑھتے جا رہے تھے اور رسم و رواج کا ایک طرح سے انہوں نے دین بنا ڈالا تھا. تو ایک تو اللہ تعالیٰ نے جو ان کو امانت دی تھی, جان اللہ تعالیٰ کی دی گئی امانت ہے, اس کو اپنے طور اپنے طریقوں سے یا تو اس کو بتوں کی نظر کر دیتے تھے. اب یہ جتنا جو کانسیپٹ ہے نا جو ہم نے قتل کی تین صورتیں پڑھی ابھی ان کے اوپر, تو اس میں جو آخری والا ہم نے پوائنٹ پڑھا تھا تیسرا پوائنٹ کہ بتوں کے نام پر جو منت مانتے تھے اور اپنے اولاد کو قتل کر دیتے تھے بتوں کے نام پر یا قربان چڑھا دیتے تھے, ٹھیک ہے. تو یہ کانسیپٹ کہاں سے آیا جو آج کل ہمارے یہاں پر ہے کہ بلاؤں کو ٹالنا تو ایک بکرا صدقہ کر دو, یہ وہیں سے تو آیا ہے کہ وہ لوگ جانے قربان کرتے تھے, آج کے دور میں بکرا قربان کیا جاتا ہے تو بکرا ہی کیوں بھائی, اور وہ بھی کالا ہی بکرا کیوں. اور یہ بھی شرک کی ایک قسم ہے اصل میں کہ بکرا قربان کر کے کانسیپٹ یہ ہوتا ہے کہ اس کے بدلے جو دوسری جان ہے وہ بچ جائے گی. اگر ایسا ہوتا تو آج دنیا میں سب لوگ زندہ ہوتے, کوئی مرتا ہی نہ, کیونکہ ہر بار بکرا کر دیا جاتا قربان, ہے نا. تو آپ اللہ کے راستے میں چیزیں دینے کے لیے نہیں, بیماری کو دور کرنے کے لیے, بلاؤں کو ٹالنے کے لیے بہت سارے ذرائع ہیں, آپ پیسہ دیں, اناج دیں, کھانا کھلائیں, بکرا ہی کیوں کر رہے ہیں بھائی صبح. تو اس کے پیچھے کانسیپٹ دراصل شرک کا ہی ہوتا ہے. اللہ تعالیٰ پر عدم توکل ہوتا ہے کہ اللہ کی ذات پر بھروسہ نہیں ہے, اس بکرے پر بھروسہ ہے کہ وہ بکرا ادھر قربان کریں گے تو ادھر یہ جان بچ جائے گی, لا حول ولا قوۃ الا باللہ. تو بہرحال ان لوگوں نے جتنے بھی شرک کے طریقے ایجاد کر لیے تھے تو ان کا یہ سب سے بڑا جرم جو اللہ تعالیٰ یہاں فرما رہا ہے. اور ایکچولی جو اللہ تعالیٰ نے جو اوپر والی آیت میں ہم نے بات کی کہ وہ اپنے آپ کو ہلاک کر رہے تھے ایک طرح سے, انہیں خود اتنے نادان اور بے وقوف تھے کہ اپنی دنیا اور آخرت دونوں کو برباد کر رہے تھے. اور ان کا جو معاشرہ تھا, ان کی جو سوسائٹی تھی, انہوں نے اس بات کو قبول بھی کر لیا تھا جو ان کے شریکوں نے یا جو ان کے پجاریوں نے ان کے لیے بنا دیے تھے. تو اگر دیکھا جائے تو شرعی نقطۂ نظر سے قانون سازی کا حق کس کو ہے, اختیار کس کو ہے, صرف اور صرف اللہ تعالیٰ کو. یعنی شریعت کون بنا سکتا ہے, صرف اللہ تعالیٰ, اور اللہ تعالیٰ نے اللہ کے حکم سے اللہ کے رسول, بس اس کے علاوہ کسی کو, اللہ تعالیٰ نے کسی بڑے سے بڑے عالم کو بھی یہ درجہ نہیں دیا کہ وہ شریعت سازی کرے یا قانون بنائے. تو ایکچولی اس طرح سے انہوں نے کئی جرم کے وہ مرتکب ہوئے, اور اس جرم کو وہ اچھا کام بھی سمجھتے تھے, الٹا یہ اور ان کا بڑا مسئلہ تھا. تو ہلاکت سے مراد دونوں طرح کی ہلاکت ہے, اخلاقی بھی اور تمدنی بھی. اخلاقی لحاظ سے کہ قتل بذات خود ایک ایسا شدید ترین جرم ہے جو انسان کے اندر سنگدلی پیدا کرتا ہے اور پھر وہ قتل پر دلیر ہوتا چلا جاتا ہے. اور پھر قتل اولاد تو عام قتل سے بھی بڑا جرم ہوا. تو آپ دیکھیں کہ اسی کا نتیجہ پھر یہ نکلا تھا کہ ان کے یہاں پر جو قبائلی جنگیں ہوتی تھی تو اس میں جو قتل و غارت گری تھی عام تھی ان کے یہاں پر, یہ بات اس کو کوئی برا نہیں سمجھتے تھے. تو جس معاشرے میں انحطاط جب شروع ہوتا ہے تو قتل و غارت گری کو بہت عام سمجھا جاتا ہے, پھر وہاں پر اس پر کوئی یعنی کوئی سزا نہیں ہوتی اس وجہ سے. تو یعنی جہاں پر نہ جان محفوظ رہے نہ مال محفوظ رہے تو آپ سوچیں وہ معاشرہ کیسا ہوگا. اور جو ترقی کے لحاظ سے ان کی ہلاکت کہ جو قوم اس طرح اپنی اولاد کو ختم کرنا شروع کر دیتی ہے وہ اس دنیا میں کب تک اپنا وجود برقرار رکھ سکتی ہے؟ پھر ایسے کاموں کے نتیجے میں آخرت میں ان کی ہلاکت ایسی حقیقت ہے جس میں کوئی شک کی گنجائش نہیں. یعنی آپ دیکھیں کہ جب آپ اگر دنیا میں قوموں کا جو پیدائش کا ریشو دیکھیں گے, جیسے اگر آپ صرف جاپان, آسٹریلیا اور دو تین اور کنٹریز لے لیجئے جو آپ سمجھتے ہیں, آپ وہاں پر شرح پیدائش دیکھیں, بوڑھوں کی تعداد وہاں پر دیکھیں, مڈل ایج کی تعداد دیکھیں, ینگ جو ٹین ایجرز ہیں ان کی تعداد آپ دیکھیں, اور پھر نیو بورن کی تعداد آپ دیکھیں, آپ کو خود پتہ چل جائے گا کہ جس معاشرے میں ضبط ولادت یعنی برتھ کنٹرول عام ہو جاتا ہے اور لوگ اس کو صحیح سمجھنے لگتے ہیں تو آگے چل کر اس معاشرے کا کیا پھر رول ہوتا ہے کہ وہ معاشرہ ہی خود ختم ہو جاتا ہے, دنیا سے ہی ختم ہو جاتی ہیں پھر وہ قومیں. تو مشرقین مکہ ان کے اندر دین ابراہیمی کی کچھ باتیں موجود تھیں, کچھ اچھی باتیں موجود تھیں, کچھ کو انہوں نے ملاوٹ سے عجیب طرح بنا لیا تھا. جیسے بیت اللہ کا طواف تو وہ کرتے تھے, صفا مروہ کی سعی بھی کرتے تھے, حج بھی ہوتا تھا ان کے یہاں پر, عبادت کرتے تھے, لیکن عبادت کو غلط طریقے میں انہوں نے ڈھال لیا تھا, ان کے عقائد غلط ہو چکے تھے, اخلاقیات بھی ان کے کچھ اخلاق ان کے بہت اچھے تھے. جیسے مہمان نوازی کو آپ لے لیں, اور وعدے کی پابندی کو آپ لے لیں, اور جھوٹ سے پرہیز وہ لوگ کرتے تھے, کسی کو امان دیتے تھے تو پھر پوری طرح سے اس کی حفاظت کرتے تھے. لیکن شرک کی وجہ سے اور بدعات کی وجہ سے بہت ساری خرابیاں عام ہو گئی تھی, کیونکہ جو صحف ابراہیمی تھے یعنی جو کتابیں تھیں وہ محفوظ نہیں رہی تھی, جو اللہ کی طرف سے کتابیں آئی تھیں وہ محفوظ نہیں تھی, رسم و رواج کو انہوں نے دین سمجھ لیا تھا. اور ابراہیم علیہ السلام کو مبعوث ہوئے تقریباً 3000 سال گزر چکے تھے, تو اس کی وجہ سے بہت ساری شرک اور بدعات ان کے اندر شامل ہو چکی تھی. تو وہ اللہ تعالیٰ کے خالق اور مالک ہونے کے تو قائل تھے, لیکن حشر, حساب کتاب, آخرت کی سزا کے منکر تھے. تو آخرت کا جو یہ انکار ان کے یہاں پیدا ہوا تھا, واللہ عالم کیسے ان کے یہاں پر یہ عقیدہ آیا, کیسے ایجاد ہوا, کہنا مشکل ہے. کہ یعنی وہ کہتے تھے کہ ہڈیاں جب سڑگل کر کمزور ہو جائیں گے تو بھلا اس کو دوبارہ کیسے زندہ کیا جائے گا, یعنی کس قدر ان کے یہاں پر شرک بڑھ چکا تھا کہ ان کے یہاں دوبارہ جی کر اٹھانے کا عقیدہ ہی ختم ہو گیا تھا. تو بہرحال ہم کو بہت ایسے وہ ملتے ہیں کہ اس عقیدے کو مضبوط کرنے کے لیے ان کے یہاں پر بہت سارے بہت قسم کے لوگ آئے تھے, اور پھر انہوں نے مویشیوں کو بتوں کی نظر کرنا شروع کر دیا, اس کے بعد اولاد کو بتوں کی نظر کرنا شروع کر دیا, پھر اس کی وجہ سے ان کے یہاں پر بہت ساری برائیاں پیدا ہوئیں. آپ دیکھیں ایک شرک کی وجہ سے کتنی برائیاں پیدا ہوتی ہیں. پھر جب وہ مویشی جن کو وہ بتوں کے نام پر مخصوص کر دیتے تھے اس سے کچھ کام نہیں لیتے تھے, نہ اس کو کھانے کے لیے استعمال کرتے تھے ذبح کر کے, اور نہ ہی اس کی پشت پر سوار ہوتے تھے. لیکن ہاں, ان مخصوص جانوروں سے صرف جو دربار کے مجاور تھے یا بتوں کے جو پروہت تھے وہی فائدہ اٹھا سکتے تھے. لیکن اب ان کے اوپر اللہ کا نام لینا بھی منع تھا کیونکہ وہ بتوں کے لیے مخصوص ہو چکے تھے. تو نہ وہ دودھ دوہتے وقت, نہ سواری کرتے وقت, ذبح کرتے وقت, کھاتے وقت, کسی بھی غرض پر اب ان پر اللہ کا نام نہیں لیتے تھے, کیونکہ ان کو لگتا تھا, ڈر لگتا تھا کہ کہیں یہ ہمارا جو بت ہے وہ ناراض نہ ہو جائے کہ ہم نے اس میں اللہ کا نام کیسے شامل کر لیا. تو آپ دیکھیں کتنا الٹا معاملہ ہو گیا تھا ان کا, کہ جو اللہ کے لیے مخصوص ہونا چاہیے تھا اور جس پر اللہ کا نام لیا جانا چاہیے تھا اس کو انہوں نے بت کے لیے مخصوص کر دیا, اور اب اس بت کے لیے مخصوص کیا تو اس جانور پر اللہ کا نام لینا بھی گوارا نہیں کرتے تھے وہ. اسی بات کا ذکر ہے یہاں پر اس آیت میں. تو جو بت, جو مویشی بتوں یا آستانوں کے نام انہوں نے وقف کر چکے تھے, جیسے آپ لوگ ہم نے پیچھے پڑھا نا بحیرہ, صاحبہ, ایسے جو کچھ نام تھے ان کے, ان جانوروں کے, اور بتوں کے بھی کچھ نام تھے اسپیشل, کہ अगर उनके पेट से जिंदा बच्चा निकले तो उसका गोश्त सिर्फ मर्द खा सकते हैं, औरतें नहीं खा सकती। हाँ, अगर बच्चा मुर्दा पैदा हो या पैदा होते ही मर जाए तो उसमें औरतें भी शरीक हो सकती हैं। ऐसी जो मिलती जुलती रस्में थी जो आज हमारे यहाँ पर भी हैं, जैसे कि बीबी साहबा की सोहनक, जैसे सिर्फ सुहागन औरतें ही खा सकती हैं, मर्द और बेवा औरतें नहीं खा सकती, ये सब कुफ्र और शिर्क की बातें हैं असल में। तो यहाँ पर अगर हम गौर करें तो हमें मालूम होता है कि बुतों और दरबारों के मुजावरों ने कानून साजी का जुमला अख्तियार खुद अपने पास रखा था। खुद से जो चीजें वो ईजाद करते थे उसको दीन का हिस्सा बना लेते थे, हीलों और बहानों से लोगों से माल बटोरते और अल्लाह ताला के हुकूक तल्फ कर दिए थे। हलाल और हराम के अख्तियार भी उन्होंने खुद अपने पास रखे थे। वही कत्ल औलाद के मुजरिम थे, यानी कत्ल औलाद को उन्होंने ही हलाल करार दिया था, ला हौला वला कुव्वता इल्ला बिल्लाह। और ये कि शिर्क की कोई ऐसी कसम बाकी ना रह गई थी जो उन्होंने इख्तियार ना की हो, तो अल्लाह ताला ने यहाँ पर खोल कर उनके जराइम क्यों बयान किए हैं, मुसलमानों को मुतनब्बे करने के लिए कि तुम लोग इन बुराइयों में ना घिर जाना। क्योंकि जब एक बार इंसान शिर्क में फंसता है तो उससे निकलने का फिर वो कोई रास्ता नहीं पाता, उसी में उस भंवर में फंसता चला जाता है। जो बुजुर्गों के नाम पर, बड़े बूढ़ों के नाम पर जो हमने खुद साख्ता रस्म रिवाज दीन के नाम पर घड़ लिए हैं, वो सरासर गुमराही हैं और ये आगे आने वाली नस्लों को भी गुमराह कर देते हैं। तो इसीलिए उनको भी वार्न किया गया और हमें भी बता दिया गया कि तुम लोगों ने जो झूठ तराश रखा है या तुमने जो ये हलाल और हराम के अख्तियार अपने पास ले लिए हैं तो उससे तुम खबरदार हो जाओ, वरना तुम्हारा भी दीन और दुनिया दोनों का नुकसान होगा। तो बहरहाल आज हमारे मुआशरे में बहुत इस किस्म के खुद साख्ता तरीके हैं जिसको हमने दीन का नाम दे दिया है। तो ये रस्म रिवाज को हमने दीन बना लिया है और उसी को लेकर चल रहे हैं, उसी को समझते हैं कि यही सही है। तो ये सब कुछ हमारे खुद साख्ता तरीके हैं और ये असल में अल्लाह ताला के नाफरमानों ने ये घर रखे हैं, बना रखे हैं। तो हमको उससे निकलना होगा और एक अल्लाह पर तवक्कुल, उसी से मांगना है, उसी के आगे सर झुकाना है, उसी से दुआ करना है और उसी के लिए सब कुछ हमारा जो भी माल है उसी के रास्ते में निकालना है। तो हमें हर किस्म के शिर्क से बचने की यहाँ पर ताकीद की जा रही है और तलकीन की जा रही है। तो किसी उलमा को, किसी आलिम को आप ये दर्जा नहीं दे सकते कि वो हलाल को हराम और हराम को हलाल कर दे, ये सिर्फ और सिर्फ अल्लाह ताला के अख्तियार में है और अल्लाह के हुक्म से अल्लाह के रसूल के को इजाजत दी गई है। इसके अलावा कितने भी बड़ा से बड़ा आलिम हो वो ये फैसला नहीं कर सकता है कि ये चीज हलाल है या ये हराम है। अल्लाह ताला ने ये दर्जा किसी को नहीं दिया है, तो लिहाजा ऐसे लोगों से बचकर रहें क्योंकि फिर ये अपने आप को नौजुबिल्ला खुदा बना लेते हैं कि इन्हीं की बात मानी जाए। तो अल्लाह ताला हमको ऐसे खुद साख्ता झूठे खुदाओं से महफूज रखे और सही जो दीन है हमारा, एक अल्लाह की इबादत और उसी पर हमको जमा रहने वाला बनाए, यानी हमको अल्लाह ताला उस पर साबित कदम रख दे। तो या मुकल्लिब अल-क़ुलूब सब्बित क़ल्बी अला दीनिक या मुसर्रिफ अल-क़ुलूब सर्रिफ क़ल्बी अला ताअतिक, कि हम एक अल्लाह की इबादत पर जमे रहें, उसी से मदद मांगें, उसी से दुआ करें, उसी पर तवक्कुल करें, उसी के लिए हमारा सब कुछ हो, हमारा माल, हमारी जान, सब कुछ। के कुल इन्ना सलाति व नुसुकी व महयाय व ममाती लिल्लाहि रब्बिल आलमीन, कि मेरा जीना मरना मेरी नमाज मेरी तमाम इबादतें सिर्फ और सिर्फ अल्लाह रब्बिल आलमीन के लिए है और मैं शिर्क से सख्त बेजार हूँ। अल्लाह ताला मुझे आपको तौफीक दे कि हम सिर्फ और सिर्फ एक अल्लाह की इबादत करने वाले बने और हमारा सारा भरोसा अल्लाह ताला की जात पर हो। आमीन। सुभानक अल्लाहुम्मा बिहम्दिका नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाह।